खूब चर्चा करूं सुन्नतों का, हो करम बहरे खाके मदीना।
अल्हम्दुलिल्लाह रब्बिल आलमीन والصلاه والسلام على سيد المرسلين اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم والصلاه والسلام عليك يا رسول الله وعلى اليك واصحابك يا حبيب الله والصلاه والسلام عليك يا نبي الله وعلى اليك واصحابك يا نور الله। सरकार दो आलम नूर मुजस्सम सल्लल्लाहु ताला अलैहि व आलिहि वसल्लम ने इरशाद फरमाया, तुम अपनी मजलिसों को मुझ पर दुरूद पढ़कर आरास्ता किया करो। सल्लू अलल हबीब सल्लल्लाहु ताला अला मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम। दरसे निजामी में हम एक किताब पढ़ते हैं, इल्मु सीगा, सर्फ के बारे में मशहूर किताब है और तकरीबन तमाम मदारिस के अंदर ये राइज है, पढ़ी जाती है, पढ़ाई जाती है। इसके मुसन्निफ हैं हजरत मौलाना इनायत अहमद काकोरवी रहमतुल्लाह अलैह। आप ही की एक दूसरी बड़ी मशहूर तसनीफ है तवारीख हबीब इलाह, यानी महबूब खुदा की तारीखें, यानी नबी पाक सल्लल्लाहु ताला अलैहि व आलिहि वसल्लम की सीरत तय्यिमा। आपकी ये किताब बर्रे सगीर के अंदर बड़ी मारूफ भी है और राइज भी है। इसी तरह दरस निजामी में जो फ़नून पढ़ाए जाते हैं उसमें मंतिक और फलसफा भी हैं, और मंतिक और फलसफा के फन में, इल्म में हिंदुस्तान में, हिंदुस्तान से मुराद हिंदो पाक यानी कि पाको हिंद, इस खित्ते में जो सबसे बड़ा नाम है, सबसे बड़ा नाम वह है अल्लामा फजल हक खैर आबादी रहमतुल्लाह अलैह। आपकी भी बहुत सारी तसानीफ हैं और उन्हीं तसानीफ में एक आपके जज्बाए जिहाद पर मुश्तमिल एक किताब है, अफ़ौलतुल हिंदिया। इसी तरह दरस निज़ामी में हम इल्मे फ़िक्ह पढ़ते हैं। इल्मे फ़िक्ह की बड़ी बड़ी किताबें अक्सर व बेशतर उसके नाम अहले इल्म के दरमियान मारूफ हैं। फ़िक्ह हनफी में जो बड़े बड़े फ़िक्ही किताबों के नाम हैं, अगर वो लिए जाएँ तो जैसे उसमें बहरुल राइक, फतहुल कदीर, हिदाया, फतावा शामी, ये बड़े मारूफ नाम हैं। बदायु सनाए भी है। इन्हीं मारूफ और मशहूर नामों में एक नाम मबसूत सरखसी का भी है। 30 जिल्दों में ये किताब है। फ़िक्ह हनफी का एक अजीम शान जखीरा है, इल्म का दरिया है, जुज़ियात की तहकीक व तनकीह और तसहीह व तरजीह पर मुश्तमिल ये वो किताब है जो साहिब तरजीह फ़क़ीह इमाम सरखसी रहमतुल्लाह अलैह ने तसनीफ़ फरमाई। ये 3-4 किताबों के नाम लेने का जो मकसद है वो क्या है? मामला ये है कि इल्म सीगा जो हम पढ़ते हैं ये हज़रत अल्लामा इनायत अहमद काकोरवी अली रहमा ने तसनीफ़ फरमाई थी जब आपको अंग्रेज़ों ने सज़ा के तौर पे एक जज़ीरे पर क़ैद कर दिया था। आप उस जज़ीरे पे तने तनहा सज़ा काट रहे थे, वो आपकी जेल थी। आपकी जो ज़िंदगी की आम मसरूफियात और आम मामूलात थे वो ख़त्म हो चुके, और वहाँ पर वो काले पानी की सज़ा के तौर पे आप अपनी ज़िंदगी गुजार रहे थे। वहाँ पर आपने ये किताब तसनीफ़ फरमाई, इल्मुस सीगा। اور وہ کتاب کتنی مقبول ہے، کتنی معروف ہے، ہم سب اسے بخوبی جانتے ہیں. اسی طرح علامہ فضل خیر آبادی رحمۃ اللہ علیہ کا نام میں نے لیا. آپ کی بہت سی کتابیں، اور اسی کے اندر ایک بڑی معروف کتاب الثورۃ الہندیہ، یہ کتاب بھی آپ نے اس وقت لکھی کہ جب آپ کو بھی سزا کے طور پہ انگریزوں نے ایک جزیرے پر قید کر دیا تھا. اس حالت قید میں، حالت تنہائی میں، حالت بے کسی میں آپ نے یہ کتاب تصنیف فرمائی، اور اس کتاب کے بارے میں یہ کہا جاتا ہے کہ یہ کتاب آپ نے کوئلے سے لکھی. آپ کے پاس پین نہیں تھا تو آپ نے یہ کتاب کوئلے سے لکھی، اور یہ کتاب ایک جذبے پر اور ایک ہمت اور ولولے پر مشتمل ہے. اچھا، تیسری کتاب جو مبسوط سرخسی کا میں نے حوالہ دیا، مبسوط سرخسی امام سرخسی رحمت اللہ علیہ نے جب لکھی تھی تو یہ وہ زمانہ تھا کہ جب ایک بادشاہ نے آپ کو ایک کنویں میں قید کر دیا تھا. آپ اس کنویں کے اندر قید کی زندگی گزار رہے تھے. آپ کے شاگرد اس کنویں کی منڈیر پہ جمع ہوتے اور وہاں پر وہ حلقہ لگا کے بیٹھ جاتے. امام سرخسی علی رحمان کنویں کے اندر سے کلام فرماتے زبانی، بغیر کسی کتاب کے، بغیر کسی کی مدد کے آپ کلام فرماتے، اور جو آپ کے شاگرد تھے وہ اس کلام کو لکھتے. اس کلام کو لکھتے تو وہ لکھتے لکھتے ایک باقاعدہ کتاب بنی جو 30 جلدوں پر مشتمل تھی. 30 جلدوں پر مشتمل کتاب. یہ آپ نے کہاں لکھوائی؟ یہ آپ نے اس کنویں کے اندر لکھوائی، یعنی املا کروائی اور آپ کے شاگردوں نے وہ کتاب لکھی. یہ 3 ہستیوں کے اور 3 بزرگوں کے واقعات بیان کرنے کا مقصد یہ ہے کہ اگر انسان میں کچھ کرنے کا جذبہ ہو، اگر وہ کچھ کرنا چاہتا ہو، اس کے دل میں ہو کہ وہ اپنا علم لوگوں تک پہنچائے، وہ اپنی زندگی کو کسی بڑے مقصد میں استعمال کرے، وہ لوگوں کے ساتھ کچھ کنٹریبیوشن کرے، ان تک کچھ پہنچائے، تو پھر اس کے لیے اسے صرف ہمت اور حوصلے کی ضرورت ہوتی ہے. اس ہمت و حوصلے کے ساتھ وہ جیل کی سلاخوں کے پیچھے، وہ کنویں کی گہرائی میں قید ہو کر، اور وہ کسی جزیرے کی تنہائی پر بھی بیٹھ کر کتاب تصنیف کر سکتا ہے اور کوئی کام کر سکتا ہے. بطور خاص یہ واقعات بیان کرنے کا مقصد یہ ہے کہ تقریباً 3 ماہ سے زیادہ عرصہ ہو چکا ہم ایک من وجہین قید کی زندگی گزار رہے. لاک ڈاؤن ہے، اکثریت لوگوں کی گھروں پر بیٹھی ہے، اور ادارے اور خصوصاً تعلیمی ادارے جیسے ہمارے مدارس ہیں، ہمارے جامعات ہیں، یہ بند ہیں، اور اس میں تعلیم کا سلسلہ اس طرح جاری نہیں ہے. تو یہ جو فراغت کا وقت ہے، اور دوسری طرف یہ ایک قسم کی تنہائی کا وقت ہے، اگر کوئی باہمت آدمی اسے استعمال کرنا چاہے تو اس سے اتنے فوائد اٹھا سکتا ہے کہ جس کا شمار نہیں. دو طرح کے لوگ ہوتے ہیں، ایک وہ کہ جن کے پاس 1,000 روپیہ ہو تو وہ اس سے 1,00,000 روپے بنا لیتے ہیں، اور دوسرے وہ ہیں کہ جن کے پاس 1,00,000 روپیہ ہو تو وہ اسے 1,000 کر دیتے ہیں. अपनी सोच, अपनी सलाहियत, अपनी मेहनत और अपने तर्ज अमल से मुस्तकबिल वजूद में आता है। मुस्तकबिल के बारे में किसी बंदे ने बड़ी खूबसूरत बात कही। उसने कहा कि मुस्तकबिल की प्रिडिक्शन करना, पेशेंगुई करना, ये बड़ा आसान है। मुस्तकबिल की पेशेंगुई करना, खबर देना, ये बड़ा आसान है। वजह ये है कि आप अपने मुस्तकबिल की पेशेंगुई इसलिए दे सकते हैं कि अपना मुस्तकबिल आप खुद बनाते हैं। तो जो आप बना रहे हैं वो आप बता सकते हैं। अगर मैं रोजाना 5 सफ़े लिख रहा हूं तो मैं बता सकता हूं कि 100 दिन के बाद मैं 500 सफ़े लिख चुका हूंगा। अगर मैं रोजाना 5 सफ़े लिख रहा हूं तो मैं 100 दिन के बाद बता सकता हूं कि मैं 500 सफ़े लिख लूंगा। अगर मैं रोजाना 20 सफ़े पढ़ रहा हो तो मैं 30 दिन के बाद बता सकता हूं कि मैं 600 सफ़े पढ़ लूंगा। क्यों? इसलिए कि मेरा ये मुस्तकबिल जो 30 दिन के बाद है, जो 100 दिन के बाद है, जो 1 साल के बाद है, वो मुस्तकबिल मैं ही तो बना रहा हूं। तो जब मैं अपना मुस्तकबिल खुद बना रहा हूं तो मैं उसकी पेशेंगुई भी कर सकता हूं कि मैं यूं होगा। लोग 2 तरह के होते हैं। एक वो जिन्हें कहा जाता है एक्टिव, दूसरे वो जिन्हें कहा जाता है पैसिव। एक्टिव वो हैं जो मुतहर्रिक होते हैं, जो हरकत में होते हैं, जो हिम्मत व हौसला में होते, जो मवाके बनाते, पैदा करते और उनको इस्तेमाल करते। और पैसिव यानी जामिद वो होते हैं जो हाथ पे हाथ धरे बैठे होते। सुबह होती है, शाम होती है, जिंदगी यूं ही तमाम होती है, वो इस मकूले पे अमल करते हैं। उनके लिए सुबह सुबह नहीं है, शाम शाम नहीं है, दिन दिन नहीं है, रात रात नहीं है, फरागत फरागत नहीं है, मसरूफियत मसरूफियत नहीं है। वो वक्त के धारे पे बहते चले जाते हैं। ये वो हैं जो पैसिव हैं, जो जामिद हैं, जो तकरीबन मुर्दा है, जिनमें हिम्मत नहीं है, हौसला नहीं है, जज्बा नहीं है, बलबला नहीं है, जोश नहीं है और हकीकत में जिनमें जिंदगी नहीं। क्योंकि जिंदा वो है कि जिसके अंग अंग से जिंदगी नजर आए, जिसकी सुबह शामें जिंदगी के वलवले से लबरेज हो, जिसकी खलवत व जलवत जिंदगी के हुस्न से आरास्ता, हर आन हर लम्हा जिसमें हयात की तड़प नजर आए, जिंदा वो है। कमर में मुर्दा लेटा होता है, कोई हरकत नहीं करता। उसके लिए सुबह सुबह नहीं है, उसके लिए शाम शाम नहीं है, उसके लिए हफ्ता हफ्ता नहीं है, उसके लिए जुम्मा जुम्मा नहीं है, उसके लिए कागज कागज नहीं है, कलम कलम नहीं है, तहरीर तहरीर नहीं है, किताब किताब नहीं है। क्यों? इसलिए कि मर चुका है। तो मुर्दे की जिंदगी जो जुम्मे को है वही हफ्ते को है, जो हफ्ते को है वो इतवार को है, इतवार को है वो पीर को है। मुर्दे के सब दिन बराबर होते हैं लेकिन जिंदा के सारे दिन बराबर नहीं होते। जिंदा वो है कि जिसका हर आने वाला दिन उसकी जिंदगी में किसी शय का इजाफा करता है, खा वो इल्म है या वो अमल है या वो सोच है या उसका काम है या उसका कंट्रीब्यूशन है। हर आने वाले दिन उसकी जिंदगी में इजाफा होता है। نبی کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے جو بات ارشاد فرمائی کتنی خوبصورت بات ہے، جس میں فرمایا کہ پانچ چیزوں کو پانچ سے پہلے غنیمت جانا، اور اس میں ایک چیز بیان فرمائی کہ فرصت کو مصروفیت سے پہلے غنیمت جانا. اگر تمہارے پاس وقت ہے، تمہارے پاس فرصت ہے، فراغت ہے، کوئی بہت زیادہ مصروفیت نہیں، کوئی بہت زیادہ ایکٹیویٹی نہیں، تو اپنے ان فرصت کے لمحات کو غنیمت جانا. اور زندگی میں کامیاب بندہ بھی وہی ہوتا ہے جو اپنی فرصت کو ڈھنگ سے استعمال کر لیتا ہے. یہ جو 3-3.5 مہینے گزرے ہیں، اس میں دونوں طرح کے لوگ ہوں گے. وہ بھی ہوں گے کہ جنہوں نے کہا ہوگا کہ واہ، اب تو چھٹیاں ہی چھٹیاں، موجیں موجیں، گھر بیٹھیں گے، ٹی وی دیکھیں گے، فیس بک پہ لگے رہیں گے، یوٹیوب دیکھیں گے، خبریں پڑھیں گے، خبریں سنیں گے، خبریں دیکھیں گے، اور دوستوں سے ملیں گے، گپے شپے ماریں گے، بیٹھ کے کھائیں گے، موجیں اڑائیں گے. یہ کیا ہے؟ جن کی زندگی میں کوئی مقصد نہیں، جو بیچارے یاکلون ویتمتعون، بس اسی کے مطابق زندگی گزارتا، جن کی زندگی میں کوئی بڑا مقصد نہیں. لیکن دوسری طرف وہ بھی ہوں گے کہ جنہوں نے یہ کہا ہوگا، یار اتنا وقت کمال ہے بھائی، بڑے عرصے سے اتنی کتابیں میرے دل و دماغ میں تھیں کہ یہ پڑھنی ہے، ٹائم نہیں ملتا تھا، اب ٹائم مل گئے. بڑے عرصے سے فلاں کتاب لکھنے کا میرا ذہن تھا، لکھ نہیں پا رہا تھا، لیکن اب مجھے فرصت مل گئی، اب میں لکھوں گا. فلاں چیز میرے اندر کمی تھی، اس کمی کو میں پورا کروں گا. فلاں علم کے اندر میں کمزور تھا، ان فراغت کے دنوں میں میں اس کمزوری کو دور کروں گا. فلاں صلاحیت میرے اندر نہیں تھی، میں وہ صلاحیت ان دنوں میں اپنے اندر پیدا کروں گا. دونوں طرح کے لوگ تھے اور دونوں طرح کے لوگوں نے وقت گزار لیا. 3 مہینے ان کے بھی گزرے، 3 مہینے ان کے بھی گزرے، لیکن فرق کیا ہے کہ کچھ کے 3 مہینے ایسے گزرے کہ جیسے باڑے میں کھڑے کچھ اینیملز، وہ 3 مہینے پہلے بھی باڑے میں کھڑے تھے، 3 مہینے بعد بھی باڑے میں کھڑے، 3 مہینے پہلے بھی چارا وارا چل رہا تھا، ابھی چل رہا ہے، 3 مہینے پہلے جیسے تھے آج بھی ویسے ہی. لیکن جو دوسرے تھے کہ جو پہلے ایک گھنٹہ جن کو ملتا تھا وہ اسے پروڈکٹیو استعمال کرتے تھے، اب ان کو 6 گھنٹے، 8 گھنٹے، 10 گھنٹے ملے، تو ان کی عید ہو گئی، خوشی سے نہال ہو گئے، اور اپنے اس وقت کو ایسا استعمال کیا کہ کوئی نہ کوئی زبردست قسم کا کام کر گئے، اور آج وہ خوشی کے ساتھ اور سینہ چوڑا کر کے وہ کہہ سکتے ہیں کہ ہم نے اپنا وقت برباد نہیں کیا، ہم نے اس سے فائدہ اٹھایا، ہم نے اس کو بہترین طریقے سے استعمال کیا. تو دونوں طرح کے لوگ موجود، ایکٹیو بھی ہیں، پیسو بھی ہیں، متحرک بھی ہیں، جامد بھی ہیں. ہمیں یہ دیکھنا ہے کہ ہم کس میں. ہم وہ ہیں کہ جو مٹی سے سونا بنانے والے ہیں، یا ہم وہ ہیں جو سونے کو مٹی میں ملانے والے ہیں. وقت سونا ہے، اس سونے سے ہم نے مزید سونا بنایا، اس سونے کو ہم نے جواہرات میں تبدیل کر دیا، یا اس سونے کو ہم نے مٹی میں ملا دیا. وقت سونا ہے اور علم جواہرات ہے، موتی. اگر اس سونے کو ہم نے ان جواہرات کے حصول کا ذریعہ بنایا، تو پھر تو ہم نے سونے کو ہیرا بنا دیا، لیکن اگر اسی وقت کو بیکار گزار دیا تو ہم نے سونے کو مٹی میں ملا دیا۔ اب سونے کو مٹی میں ملا کے کوئی بندہ بولے کہ یار میری ترقی نہیں ہو رہی، میرے پیسوں میں اضافہ نہیں ہو رہا، دو بندوں کو سونا دیا گیا، دونوں کو 50-50 تولے سونا دیا گیا، ایک بندہ اسی 50 تولے کو بڑے اچھے طریقے سے کسی بزنس میں استعمال کرتا ہے اور اس کی پراپرٹی اور اس کے مال میں روز بروز اضافہ ہوتا جاتا ہے، اور دوسرا بندہ اسی 50 تولے سونے کو عیاشی میں، موج مستی میں، کھانے میں، اڑانے میں اور آوارگی میں صرف کرتا ہے، 5 سال کے بعد رزلٹ یہ ہے کہ جس کے ایک 50 تولے والا کنگلا ہو گیا اور دوسرا 50 تولے والا کروڑپتی ہو گیا۔ کیا دونوں کے پاس سونے کے کلر میں فرق تھا؟ نہیں۔ سونے کے معیار میں فرق تھا؟ نہیں۔ کیا دونوں کے وقت میں فرق تھا؟ نہیں۔ کیا ایک کا ایک دن 24 گھنٹے کا اور دوسرے کا 5 گھنٹے کا تھا؟ نہیں۔ فرق کہاں پر آیا؟ فرق سوچ میں آیا۔ مثبت سوچ تھی، تخلیقی سوچ تھی، ترقی کی سوچ تھی، بلندی کی سوچ تھی، آگے بڑھنے کی سوچ تھی، کچھ کرنے کی سوچ تھی، کچھ کر دکھانے کی سوچ تھی، تو اس نے اس سونے کو ہیرے میں بدل دی۔ اور کچھ نہ کرنے کی سوچ تھی اور ٹانگ پہ ٹانگ رکھ کے بیٹھنے کی سوچ تھی اور بیٹھ کر کھانے کی سوچ تھی اور کھا کے اڑانے کی سوچ تھی اور گپے مارنے کی سوچ تھی اور فضول زندگی گزارنے کی سوچ تھی، تو 3 مہینے کیا 3 سال گزر جائیں، 30 سال گزر جائیں، وہ ویسے کے ویسے ہی رہتے ہیں۔ بہت سے لوگ ہیں جو آج سے 30 سال پہلے جیسے تھے آج بھی ویسے ہیں، ان میں کوئی فرق نہیں آیا، نہ ان کے علم میں، نہ ان کے عمل میں، نہ ان کی صلاحیت میں۔ اگر وہ 10 سال پہلے بے صلاحیت تھے تو آدمی چشمے بدور ویسے ہی ہیں، اگر 10 سال پہلے وہ علم میں کمزور تھے تو آج بھی ویسے ہی ہیں، اگر 10 سال پہلے انہوں نے کچھ نہیں کیا تھا تو آج بھی کچھ نہیں کیا، 10 سال پہلے بھی اگر وہ مریل مریل ہی کما رہے تھے تو آج بھی ویسے ہی ہیں۔ نہ ان کی کمائی میں اضافہ ہوتا ہے، نہ ان کے روزگار میں اضافہ ہوتا ہے، نہ ان کے علم میں اضافہ ہوتا ہے، نہ ان کے عمل میں اضافہ ہوتا ہے، نہ ان کے کنٹریبیوشن میں اضافہ ہوتا ہے، نہ ان کے کاموں میں اضافہ ہوتا ہے۔ یہ وہ ہیں جو زمین پر مردوں کی طرح زندگی گزارتے ہیں، حالانکہ زمین کے اوپر مردوں کی طرح زندگی نہیں گزارنی، زمین کے اندر جا کے مردوں والی زندگی، مردہ تب جب زمین کے اندر، زمین کے اوپر مردہ نہیں۔ تو یہ ہم اپنی سوچ کو کیا رکھیں، اپنی سوچ کیسے بنائیں، ہم اپنے وقت کے اعتبار سے کیسے سوچیں، ان چیزوں کو دیکھنے کی حاجت ہے۔ چند ایک چیزیں مزید میں اس حوالے سے عرض کرتا ہوں۔ کچھ لوگ وہ دوسروں سے زیادہ صحت مند ہوتے، دوسروں سے زیادہ ان کی عزت ہوتی ہے، دوسروں سے زیادہ وہ پیسے کما رہے ہوتے ہیں، ان کے پاس گھر اچھا، گاڑی اچھی، شہرت زیادہ، دولت زیادہ، رسپیکٹ زیادہ، عہدہ اور منصب زیادہ، یہ سب کچھ ان کے پاس ہوتا ہے۔ اب کسی سے پوچھا جائے کہ بھائی یہ اتنا سارا اس کے پاس کیوں ہے، تو جو جامد بندہ ہے، جو جمود والا ہے، وہ کہتا قسمت کا کھیل ہے، بس قسمت کا کھیل، قسمت تھی اس کی کہ اس نے زیادہ پڑھ لیا، اس کی قسمت تھی کہ اس کو نوکری اچھی مل گئی، اس کی قسمت تھی کہ یہ آگے نکل گیا، اس کی قسمت تھی اس کو مواقع مل گئے، اس کی قسمت تھی کہ جناب یہ ساری چیزیں اس کو حاصل ہو گئی۔ یہ ہے ناکام لوگوں کا جملہ، یہ ہے بیکار لوگوں کا جملہ، یہ ہے ناکارا لوگوں کا جملہ کہ جی بس قسمت تھی۔ قسمت یقیناً ہوتی ہے، تقدیر ہمارا ایمان ہے، لیکن کیا تقدیر کے ساتھ تدبیر بھی ہمارے دین میں داخل ہے یا نہیں؟ تقدیر تو ہے کل صغیر و کبیر مستطر کی تقدیر ہے، لیکن لیس للانسان الا ما سعا یہ تدبیر ہے، وہ بھی قرآن میں ہے، یہ بھی قرآن میں. تو جو ناکام لوگ ہوتے ہیں وہ اپنی ناکامی کو چھپاتے ہیں تقدیر کے پیچھے، اور دوسرے کی کامیابی کو وہ ڈال دیتے ہیں تقدیر کے اوپر، وہ سارا کریڈٹ اٹھا کے تقدیر کو دیتے ہیں، بس یہ قسمت تھی ہمیں اس طرح، ایسا ہمارے ساتھ ایسا ہوتا، یعنی میں بھی فلاں کا بچہ ہوتا، فلاں محلے میں رہتا، فلاں مدرسے میں پڑھتا، فلاں استاد سے پڑھتا، اور میرے اندر بھی اتنی محنت کا جذبہ ہوتا، اور اگر یہ ہوتا اور اگر یہ ہوتا اور اگر یہ ہوتا اور اگر یہ ہوتا تو میں بھی ایسا 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 ہوتا. سرکار دو عالم صلی اللہ تعالی علیہ وسلم نے کیا خوبصورت ارشاد فرمایا کہ یہ جو اگر 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 ہے نا، یہ شیطان کا دروازہ کھول دیتا ہے، یہ شیطان کے کام کو کھول دیتا ہے. کہ بندہ اگر مگر میں پڑ جاتا ہے اور حقیقت کی طرف نہیں آتا. تو یہ چیزیں جو ہیں یہ قابل غور ہیں کہ ہم اپنی زندگی کی ناکامیوں کو کس پہ ڈالتے ہیں، قسمت پہ ڈالتے ہیں یا اپنے اوپر ڈالتے ہیں، جبکہ حقیقت یہ ہے کہ دو طالب علم ہوتے ہیں وہ برابر کے ذہین ہیں یا تھوڑا بہت ان کا فرق ہے، اور وہ ایک ہی مدرسے میں داخل ہوتے ہیں، ان میں ایک دوستیاں لگاتا ہے، گھومنے پھرنے کا شوقین ہوتا ہے، کلاس میں توجہ سے بیٹھتا نہیں ہے، بعد میں اس نے تھوڑا سا ادھر ادھر نکلنا ہوتا ہے، رات اس کی آوارگی کی نظر ہے، ایک یہ طالب علم. دوسرا اسی کے برابر کا ذہین ہے جو کلاس میں بیٹھتا ہے تو پوری توجہ کے ساتھ، اس نے ایکسٹرا دوستیاں نہیں لگائی ہوئی، وہ پڑھائی کو اپنی پہلی ترجیح قرار دیتا ہے، وہ توجہ اور محنت کے ساتھ پڑھتا ہے، وہ استاد کی بات پہ عمل کرتا ہے. یہ دونوں یوں کر کے اگر اوپر چڑھتے ہیں تو بتائیے کہ کیا دونوں کا مستقبل ایک جیسا ہوگا؟ کیا دونوں کی قسمت ایک جیسی ہوگی؟ کیا یہ بعد میں یہ کہہ سکتے ہیں کہ یار بس یہ میری قسمت میں لکھا تھا محنت نہیں کرنی، اس کی قسمت میں لکھا تھا محنت کرنی، لہذا وہ آگے بڑھ گیا میں پیچھے رہ گیا؟ کیا یہ عذر معقول ہے؟ اگر یہ عذر معقول ہے تو پھر فاسق و فاجر بھی یہی بول دے گا کہ بھئی میری قسمت میں نیکی ہوتی میں نیکی کر لیتا. لیکن کیا شریعت نے اس عذر کا اعتبار کیا؟ کیا دین نے اس عذر کا اعتبار کیا کہ قیامت کے دن جو ہے فاسق فاجر بولے کہ یا اللہ میری قسمت میں نیکیاں ہوتی تو میں بھی نیکیاں کرتا، کافر بولتا یا اللہ میری قسمت میں ایمان ہوتا تو میں بھی مومن ہوتا، تو کیا اس کا اعتبار ہے؟ نہیں ہے. بہت اچھی طرح ہم جانتے ہیں، جب ہم کہتے ہیں کہ نہیں نیکی آپ کو کرنی پڑے گی، تو اگر نیکی آپ کو کرنی پڑے گی تو محنت بھی آپ کو کرنی پڑے گی، ترقی بھی آپ ہی کو کرنی پڑے گی، کوشش بھی آپ ہی کو کرنی پڑے گی، ہمت بھی آپ ہی کو دکھانی پڑے گی، قلم بھی آپ کو پکڑنا پڑے گا، ہاتھ بھی آپ کو ہلانے پڑیں گے، اور پیپر کے اوپر لکھنا بھی آپ ہی کو پڑے گا، کچھ کرنا بھی آپ ہی کو پڑے گا. تو جب کفر و ایمان میں آپ اس کو تقدیر پہ چھوڑ کے بندے کی بچت نہیں مانتے تو بھائی اپنی زندگی کے اندر کیسے مان سکتے؟ یہی معاملہ ہمارا عالم بن جانے کے بعد یا ہمارا ان ایام کے اندر ہوتا ہے کہ اگر کسی آدمی نے ان فراغت کے ایام میں کتابوں کو اپنا اوڑھنا بچھونا بنا لیا، اس نے دیکھا کہ میرے اندر فلاں چیز کی کمی ہے تو اس کو اس نے بہتر کرنا شروع کر دیا، اور 3 مہینے کے بعد اس میں یک دم ایک تبدیلی تھی، وہ پہلے سے مختلف تھا، ایک سکل اور ایک صلاحیت اس میں نظر آ رہی تھی. دوسری طرف وہ لوگ کے جو جیسے تھے ویسے کے ویسے ہی ہیں، تو بتائیے کہ کیا اس کو قسمت پہ چھوڑ دیا جائے گا؟ نہیں، یہ بندے کے ہاتھ میں، خدا نے بندے کو با اختیار بنایا ہے، مجبور محض نہیں بنایا، اختیار دیا. وہ اختیار استعمال کرتا ہے، جسے سعی کہا جاتا ہے, اور وہ سعی ہوتی ہے کہ جس کا نتیجہ ملتا ہے, لہا ما کسبت و علیہا ما اکتسبت, بندے کو ملے گا مفید جو اس نے کمایا, اور بندے پر نقصان ہوگا اس کا جو اس نے کیا. تو جو نقصان ہے وہ بھی اسی نے اٹھانا, اور جو فائدہ ہے وہ بھی اسی نے اٹھانا. تو عرض کرنے کا مقصد یہ ہے کہ ایک جملہ جو ہے وہ ہم ہمیشہ اپنے ذہن میں رکھیں کہ ہم جہاں ہوتے ہیں صرف اپنی وجہ سے ہوتے ہیں, ہم جہاں ہوتے ہیں صرف اپنی وجہ سے ہوتے ہیں, اور اپنی سوچ کی وجہ سے ہوتے ہیں. جیسے ہماری سوچ ویسے ہماری زندگی, اور جیسے ہماری زندگی ویسا ہمارا جو ہے وہ نتائج عمل ہوتے ہیں. تو سب سے پہلی بات جو میں اس حوالے سے عرض کروں گا کہ اپنی سوچ کی سطح پر اگر ہم چیزیں تبدیل کرنا شروع کریں تو ہماری زندگی میں بہت کچھ بدل سکتا ہے. سوچ کی سطح پہ تبدیل کرنے کا مطلب یہ ہے کہ ہم جو سوچ اپنے اندر, انسان کا وجود جو ہے, یہ آپ یوں کہہ لیں کہ یہ ایک کمپیوٹر کی طرح ہے. کمپیوٹر میں جو انسٹال کریں گے اس میں وہی چلے گا. ایسا نہیں ہے کہ مائکروسافٹ نے انسٹال تو کچھ اور کیا تھا لیکن ہمارے گھر پہ پہنچ کے اس میں کچھ اور ہی چلنا شروع ہو گیا. ایسا نہیں, جو انسٹال کیا تھا وہی چلتا ہے. اللہ تعالی نے انسان کے وجود میں کچھ چیزیں رکھی ہیں, کچھ نہیں بہت ساری چیزیں رکھی. انسان ایک عالم صغیر ہے, ایک چھوٹی کائنات ہے پوری, لیکن اس کے ساتھ اللہ تعالیٰ نے بندے کو یہ اختیار اور صلاحیت دی کہ یہ اس میں مزید کچھ ڈال سکے. وہ جو ڈالنا ہے وہ ہمارے اختیار میں, اور اس کی دو سطحیں ہوتی ہیں, ایک شعور اور ایک لاشعور. لاشعور وہ ہوتا ہے جسے ہم محسوس نہیں کرتے لیکن ہمارے اندر ہوتا ہے, اور شعور وہ ہے کہ جسے ہم سوچتے ہیں, جس کی طرف ہماری توجہ جاتی ہے, جو ہماری جو ہے نا وہ ہماری سوچ کے سامنے سامنے رہتا ہے, وہ شعور ہے. لاشعور میں وہ جاتا ہے جو شعور میں آتا ہے, اور شعور بندے کے اختیار میں. ہم اپنے شعور میں اگر انرجی ڈالیں گے تو لاشعور میں انرجی جائے گی, اگر ہم اپنے شعور کے اندر علم ڈالیں گے تو لاشعور میں علم جائے گا, اگر اپنے شعور میں جذبہ, ہمت, حوصلہ, ولولہ, جوش اور کچھ کرنے کی سوچ ڈالیں گے تو لاشعور میں وہی جائے گا, شعور کے اندر اگر نیکی تقویٰ ڈالیں گے تو لاشعور میں وہی جائے گی, شعور کے اندر اگر اچھی عادات, اچھے خصائل, اچھے شمائل ڈالیں گے تو لاشعور کے اندر وہی جائیں گے. لیکن اگر شعور میں بیکاری ہے تو لاشعور بھی بیکاری ہوگا. اگر شعوری طور پہ ہم کچھ نہیں کریں گے تو لاشعور بھی اندر ہی اندر ٹھنڈا آرام سے بیٹھا ہوگا, لیکن اگر شعور کی سطح پہ ہم کچھ ہمت کریں گے تو ہمارا لاشعور بھی متحرک ہو جائے گا. اب اپنی یہ سوچ بدلنے کی ہمیں حاجت ہوتی ہے کہ شعوری طور پہ ہم کچھ کریں, ہم اپنے وقت کو, زندگی کو ہم کسی نہ کسی جو ہے نا وہ زیادہ پروڈکٹیو چیز کے اندر استعمال کریں. یہی وقت جو اس وقت ہمارے پاس ہے, اگر ہم اس پر غور کریں تو حقیقت یہ ہے کہ تھوڑی سی بندے کو ذرا ہمت دکھانے کی ضرورت ہوتی ہے, آہستہ آہستہ وہ ٹریک پہ چڑھ جاتا ہے. ایک آدمی جو کام سمجھتا ہے کہ یار میں نہیں کر سکتا, تھوڑی سی ہمت کر کے کرے, پھر کرے, پھر کرے, کرتا رہے, کرتا رہے, کرتا رہے, حتیٰ کہ وہ شے اس کے وجود کا حصہ بن جاتی. نماز پڑھنے کے لیے یا عادت بدلنے کے لیے علماء نے یہ فرمایا, امام غزالی علیہ رحمہ فرماتے ہیں کہ ایک بندے کے مزاج میں کنجوسی ہے, اس کے مزاج میں اگر کنجوسی ہے और वो चाहता है मैं सखी बन जाऊं, तो क्या तरीका है? फरमाया कि अगर वो 100 रुपये सदका नहीं कर सकता, 1 रुपया कर दे। अगले दिन फिर 1 रुपया कर दे, फिर 1 रुपया कर दे, 1 महीना 1 रुपया देता रहे। उसके अंदर कम से कम वो जो जुमूद है वो टूटेगा। फिर 2 रुपये कर दे। जब आहिस्ता आहिस्ता अपने आप को आदि बनाएगा तो नफ्से इंसानी ऐसा है कि ये असर कबूल करता है, और कुछ अरसा गुजरेगा तो इसके लिए बड़ा आसान हो जाएगा कि ये चाहे 100 रुपया खर्च कर दे, 200 रुपया खर्च कर दे, 500 रुपया खर्च कर दे। यही मामला जो है ये हमारे काम करने के अंदर होता है। आप यकीन कीजिए कि दुनिया में इतना इल्म है, इतना इल्म है कि अगर हमें 1 करोड़ साल की जिंदगी भी मिल जाए ना तो हम ये सारा इल्म ही हासिल कर सकते, इतना इल्म। और उलूम के समंदर हैं, मालूमात के दरिया दरिया बह रहे हैं। हम उसमें से एक शय को ले लें जो मैं बुनियादी तौर पे मैं आपको अर्ज करूंगा कि किसी खास सलाहियत को हासिल करने पे अपने आप को लगा दें। हाँ, वो गुफ्तगू की सलाहियत है, या वो तकरीर की सलाहियत है, या वो तहरीर की सलाहियत है, या किसी इल्म और फन में महारत है, कोई भी हो सकती। आप अगर एक एक करके मुंतखब करें तो जितनी चीजें हैं, कुछ अफराद वो कर लेंगे, कुछ वो कर लेंगे, कुछ वो कर लेंगे, और बड़ी आसानी से कर लेंगे। तो थोड़ा सा इसका तरीका क्या होता है कि हम अपना मुस्तकबिल जो है वो खुद बनाएं और हम आगे बढ़ें तो हम जिंदगी के अंदर कामयाब नजर आए। हमारी जिंदगी कामयाब इंसान की जिंदगी है। अगर हम दुनिया से जाएं तो हमारे बारे में लोग कलिमाए खैर कहने वाले हों कि यार माशाल्लाह ये काम करके गया, ये काम करके गया, फलां काम करके गया। कभी अपने बारे में गौर करें कि क्या आपकी कोई ऐसी चीज है कि जिसको आप समझते हैं कि यार मरने के बाद मेरे लिए ये कुछ बेहतरी का सामान बनेगा, या खुदा ने मुझे जो सलाहियतें दी थी तो मैंने लोगों तक पहुंचाई कुछ चीजें, मैंने लोगों के साथ कुछ शेयर किया, मैंने इस दुनिया के अंदर किसी शय का इजाफा किया, कुछ हमारे क्रेडिट में, कुछ हमारे नामा आमाल में, और कुछ हमारी जिंदगी में ऐसे कारनामे हैं। इस पर गौर करें, दुनियावी एतबार से भी आगे बढ़ना चाहिए, दीन के एतबार से भी आगे बढ़ना चाहिए, सलाहियत के एतबार से भी आगे बढ़ना चाहिए, इल्म के एतबार से भी आगे बढ़ना चाहिए। और बकिया जो अल्लाह ताला दुनिया में अपने बंदों को इनामात देता है उनमें भी आगे बढ़ना चाहिए। फी जालिक फलयतनाफसिल मुतनाफिसून, और इसी में चाहिए कि ललचाएं ललचाने वाले। मैं एक दो चीजें आपको अर्ज करता हूं कि अगर इस तर्ज पर आप थोड़ा सा सोचना शुरू करें तो बहुत बड़ा चेंज बहुत थोड़ी सी मेहनत के साथ कम से कम शुरू हो सकता है, और शुरू होने के बाद उसे कंटिन्यू करना, उसे मुसलसल करते रहना, फिर ये हमारे ऊपर होता है। अब वो क्या है? देखिए, सबसे पहली बात तो ये है कि अपनी जिंदगी के वो 10 अहदाफ, मकासिद, टारगेट्स, गोल्स, ये 10 की तादाद में लिख ले, 10 की तादाद में लिख ले, 1, 2, 3, 4, 5, 8, 10 लिख ले। इन 10 में से उस एक को मुंतखब करें जो आपकी जिंदगी पर सबसे ज्यादा असर अंदाज हो सकता है और आपकी जिंदगी को सबसे ज्यादा फायदा पहुंचा सकता है। 10 में से 1, वो एक जो आपकी जिंदगी को सबसे ज्यादा फायदा पहुंचाए, जो आपकी जिंदगी को सबसे ज्यादा कामयाब बनाएगा, उस एक को मुंतखब करें। अब उस एक को करने के जितने तरीके हो सकते हैं वो सारे तरीके लिखे, जिन्हें एक्शंस कहते हैं, एक्शन लिस्ट, कि ये काम मैं यूं करूंगा, यूं करूंगा, यूं करूंगा, यूं करूंगा, यूं करूंगा। फिर उसके बाद उसी को दिन रात सोचते रहें या सुबह शाम सोचे, और उस पर अमल दरामद करते रहें, और उसमें आप कितना आगे बढ़े इसे देखते रहें। आप यकीन कीजिए, एक शय को लेकर आप शुरू हो जाए ना, तो कुछ अरसे बाद वो वक्त आएगा कि जब आप ही आप होंगे, जब आप ही का नाम होगा, जब लोग आपकी तरफ रुजू करेंगे, जब लोग खुद चल के आपके पास आएंगे, जब लोग कहेंगे कि हमें आपसे मिलना है, हमें आपसे सीखना है, हमें आपसे इल्म हासिल करना है, हम आपसे ये चीज लेना चाहते हैं, और फिर उसके साथ जितनी चीजें मुतालिक होती हैं वो सब आपको मिलना शुरू हो जाए। हम अपनी फील्ड के एतबार से देखें, हमारा अगर चंद अफराद वो हों कि जो किसी भी एक इल्म के अंदर महारत हासिल करे और अपनी महारत मनवा लें, तो एक इल्म, एक फन में महारत हासिल करना कोई मुश्किल नहीं होता। मिसाल के तौर पे इल्म तो बहुत दूर की बात है, जो इल्म नहीं भी है मैं उसकी भी बात करता हूं। अब ये देखें कि अरबी बोलना ये तो इल्म तो नहीं है, जबान है, जबान और चीज होती है, इल्म और चीज होता है। लेकिन अगर आप जो दरसे निजामी कर चुके बल्कि करवा रहे हैं, मेरे ख्याल में 3-4 महीने भी अरबी बोलना अपना ओढ़ना बिछौना बना लें, अरबी सुने, अरबी में लिखें, अरबी में पढ़ें, अरबी में बोलें, 3 से 4 महीने हैं, आप देखिए कि आपकी अरबी कहां पहुंच जाती। और ये कोई मुश्किल नहीं, मैं नहीं समझता कि आप जो है वो YouTube इस्तेमाल नहीं करते होंगे, इंटरनेट इस्तेमाल नहीं करते होंगे, शायद ना, शायद ही कोई बंदा होगा जो नहीं इस्तेमाल करता। अरब दुनिया के जो सुन्नी उलमा है, मुहक्किक उलमा है, तादाद है उनकी, हद्दो हिसाब उलमा माशाल्लाह, एक से बढ़ के एक तसव्वुफ पे, अकायद पे, इन चीजों पे मौजूद। आप वो तकरीरें सुनना शुरू करें, आपकी अरबी सुनना शुरू हो गए, किताबें अरबी में पढ़ना शुरू हो जाए, रोजाना एक सफा अरबी में लिखना शुरू कर दें, और उसके बाद अपने आपके जो कोलीग्स हैं, जो आपके साथ तदरीस करते हैं, जो आपके साथ काम करते हैं, 4-5 का ग्रुप बना लें कि भाई हम रोजाना व्हाट्सएप के ऊपर जो है वो आधा घंटा अरबी बोला करेंगे। तो ये ग्रुप कॉल जो है ये कोई मुश्किल भी नहीं है, आजकल तो बड़ी कॉमन सी चीज है। आधा घंटा रोजाना इसको देना शुरू कर दें, बस 2-3 महीने बाद आप रिजल्ट देखें कैसी आप अच्छी अरबी बोल रहे होंगे, आपके पास जखीरा अल्फाज कैसा होगा, आपके पास जो है वो कैबलरी कितनी होगी, आपके कलाम में रवानी कितनी आ जाएगी, कितनी अच्छे अल्फाज का इंतखाब आपको हासिल हो चुका होगा। ये आसान सी चीज। अच्छा, ये जबान की बात मैंने की, इसी तरह उलूम और फुनून की बात है। अब उलूम को अगर आप ले लें तो मिसाल के तौर पे उलूमुल कुरान, उसूल तफसीर भी जिसे कहा जाता है, या उलूमुल कुरान थोड़ा सा वसी है उससे, उसूल तफसीर जो है इस पर अगर आप 4-5 किताबें बड़ी तसल्ली और तवज्जो से पढ़ लें, कुछ ही अरसा गुजरेगा कि आप वो किताबें जब अच्छे तरीके से पढ़ लेंगे तो उसके बाद तो वो आपके, यूं कह लें कि आपके दिलो दिमाग का हिस्सा बन चुके हैं। इल्मुल कुरान के मौजू पर आपके लिए कलाम करना बड़ा आसान हो जाएगा, कोई मुश्किल नहीं। और इसकी हमें दुनिया में जरूरत है, इसकी हमें इल्म में जरूरत है, इसकी हमें मदारिस में जरूरत है, इसकी हमें जामियात में जरूरत है, इसकी हमें तबलीग दीन में जरूरत है, इसकी हमें खिदमत इल्म में जरूरत है, इसकी हमें खिदमत कुरान में जरूरत है, इससे हमारी दुनिया का फायदा, इससे हमारे दीन का फायदा, इससे हमारी आखिरत का फायदा। तो क्या हुआ कि 3-4 किताबें आपने मुंतखब की और जिसको कहते हैं कि दिल लगा के पढ़ी, सरसरी नहीं, दिल लगा के पढ़ी, और फिर उसको प्रैक्टिकल किया, उसको इस्तेमाल किया। अच्छा, फिर आप खुद उस पर लिख सकते हैं, या आप बहुत सारी किताबें लेते हैं तो उसमें कोई एक शय को मुंतखब करें। मिसाल के तौर पे उलूमुल कुरान या उसूल तफसीर की जब बात करते हैं तो एक बड़ा लंबा मौजू है, उसमें कसीर अबवाब हैं। जैसे अल इतकान पढ़ने वालों को पता होगा या उसूल तफसीर ही की जो और किताबें हैं उनको पढ़ने वालों को पता होगा, लेकिन आप उनमें से एक मुंतखब कर लें। उसमें उसके जो अबवाब है तो कमाल है। मिसाल के तौर पे ये खुलासा है, सूरत है, सूरतों का खुलासा कि पूरा इल्म है। अच्छा, इसी तरह तनासुब आयात या रब्त आयात एक इल्म है पूरा। रब्त आयात के ऊपर अगर आप काम करना शुरू कर दें चंद महीने के अंदर अंदर रब्त के ऊपर आपकी महारत, कुरान पे आपकी जो है ना नजर, और कुरान पाक की जो खूबसूरती और जो फसाहत व बलागत है वो आपके सामने आना शुरू हो जाएगी। इस तरह उलूम कुरान की एक पूरी दुनिया है, उनमें किसी एक शय को लेकर उस पर आप जो है ना वो लिखना शुरू करें, रिसर्च शुरू कर दें। उसलूब बलागत कुरान में क्या है, किसी एक सूरत के ऊपर जो है आप 10 तफसीरों का मुताला कर लें। जैसे सूरह यासीन है, सूरह मुल्क है, आखिर हदीस में इनकी इतनी फजीलत बयान की तो वजह होगी ना कोई, वो क्या वजह है। अब इसके ऊपर आप 10 तफसीरों का मुताला कर लें सिर्फ उसी एक सूरत के ऊपर, तो आपको पता चलेगा कि यार इसने ये जो है ना किया, इसने ये किया, इसने ये लिखा, इसने ये लिखा, उसने ये लिखा। अच्छा, फिर इससे फायदा ये होता है कि आप उसलूबे तफसीर को समझें। यानी अगर करने के काम करने हो तो मैं आपको बहुत सारे काम में अर्ज कर सकता हूं कि आप असालीबे तफासीर आप जो है वो जाने। वो कैसे, 10 तफसीरें ले लें, कुर्तुबी है, राजी है, और रूहुल मानी है, रूहुल बयान है, तफसीर मातुरीदी है, जादुल मसीर है, और इस तरह इब्ने कसीर है। 10 तफसीरें ले, हर तफसीर से एक पारा पढ़ें, हर तफसीर से एक पारा पढ़ें। एक पारा जब आप पढ़ते हैं तो आपके सामने उस तफसीर का जो उसलूब है, जो मुसन्निफ का तरीका कार, वो सारा सामने आ जाता है। अब आप इसी के ऊपर अगर कोई अच्छी सी किताब लिख दें कि असालीब मुफस्सिरीन क्या है, तो आप यकीन कीजिए कि इतनी खूबसूरत इल्मी और जानदार किताब तैयार होगी, आप दंग रह जाएंगे। तो ये जो तहकीक की दुनिया है, अगर आप थोड़ा सा इसमें कदम रखें और पहले मुताला करें, फिर कुछ ना कुछ मुंतखब करके उस पर काम शुरू करें, तो आहिस्ता 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 कितना सारा इल्मी काम हो जाएगा। आप इसका अंदाजा इसी से लगा लें कि इस वक्त मेरे ख्याल में जो असातिदा सुन रहे हैं मुझे हमारे जामियतुल मदीना के, अगर तमाम असातिदा को लें तो इनकी तादाद जो है कुछ 4-5 हजार है। 3 हजार भी अगर इनकी तादाद हो और 3 हजार अफराद मुख्तलिफ उलूम पर काम करें, तो आप मुझे बताएं कि कितनी किताबें मंजरे आम पे आएंगी। 3 हजार अफराद काम करेंगे और हर बंदा एक किताब लिखेगा, 3 हजार किताबें। और एक किताब लिखना कितना आसान होता है कि मैं आपको बता देता हूं कि एक किताब अगर आप रोजाना 3 सफे लिखें, 3 सफे कोई भारी नहीं होते ना, 3 सफे रोजाना, सिर्फ 3 सफे, 100 दिनों में कितने होंगे, 300। 3 सफे रोजाना, 100 दिनों के अंदर 300 सफे, और 300 सफों की एक अच्छी किताब बन जाती है। और 100 दिन ये कितने होते हैं, 3 महीने 10 दिन, 3 महीने 10 दिन, ये 100 दिन, और इसमें 300 सफे की किताब तैयार। अब आप गौर करें कि 3 महीने से हम बैठे हुए हैं फारिग, यानी कि हमारे मेन कामों से हम फारिग। अगर हर बंदे ने रोजाना सिर्फ 3 सफे लिखे होते तो इस वक्त 3 हजार किताबें लिखी जा चुकी होती, और ये कोई मुश्किल नहीं है। आप यकीन कीजिए ये कोई मुश्किल नहीं है। अच्छा, जरूरी नहीं 300 सफे की, भाई 100 सफे की लिख लें आप। अच्छा, अभी लिख के क्या करेंगे, लिख के तो घर पे पड़ी रहेगी। अरे भाई, आज का तो जमाना ही बड़ा आसान है, लिखने के बाद जो है ना वो कंपोज करके इंटरनेट पे चढ़ा दें आप, आजकल तो ये जो पब्लिशिंग और छपना छपाना ये तो बड़े आगे के काम होते हैं, और इस तक तो जो है ना वो इतनी दुनिया जाती भी नहीं है। आपका मकसद है लोगों तक इल्म पहुंचाना, छपवाना, और फिर छपवाने के बाद ये वो सब जो है ना इनकी तरफ इतनी जाने की हाजत ही नहीं। आप काम करें, काम करके आप अपलोड कर दें, लोगों तक इल्म पहुंच जाए। आप कम से कम ये हो कि यार आपने कुछ उम्मत को दिया, आपने कुछ दुनिया को दी। तो जो वक्त है इसे मुख्तलिफ चीजों में इस्तेमाल किया जा सकता है। आप चाहें तो कोई सलाहियत अपने अंदर पैदा करना चाहें, तहरीर अच्छी करनी, तकरीर अच्छी करनी, आपने मुलाकात करने का तरीका सीखना, कम्युनिकेशन स्किल जिसे कहते हैं, आप जो है वो कुछ अच्छे एंकर होस्ट बनना चाहते हैं, आप कोई भी ऐसा काम करना चाहते हो, कोई एक मुंतखब कर रहे, एक सलाहियत मुंतखब कर, फिर उस सलाहियत को हासिल करने के लिए कोशिश कर। दूसरे नंबर पे इल्म है कि आपको खास इल्म जो है वो हासिल करने की कोशिश कर, खा वो उलूमुल कुरान है या उलूमुल हदीस है या वो उसूल फिक है या कोई और दूसरे जो हमारे उलूम है। बलागत है, बलागत की महारत वैसे बड़ी लजीज है, और बलागत की आप किताबें जब अरबी उर्दू में पढ़ेंगे तो आपकी तबीयत खुश हो जाएगी। तो बलागत पढ़ना शुरू कर दें, बलागत पढ़ना शुरू कर दें, और उसके लिए वही है ले हमारा यही दुरुसुल बलागा और तलखीसुल मिफ्ता अच्छी तरह पढ़ लें। उसके बाद फिर डायरेक्ट जो बलागत पर किताबें हैं वो पढ़ना शुरू कर दें। तो वक्त के साथ साथ जो है ये इल्म आपके अंदर पैदा होता जाएगा, ये सलाहियत आप में बढ़ती जाएगी। फिर जो अरबी फसाहत और बलागत पर किताबें जो दुरजानी, अब्दुल काहिर दुरजानी की हैं, जो क्या नाम उसका, और यानी ढेरों ढेर किताबें, समकशरी की भी हैं, दुरजानी की भी हैं, जाहिज की हैं, इब्ने जौजी की हैं, फिर वो किताबें पढ़, तो इस फन के अंदर आप बड़ी आसानी से महारत हासिल कर। अब उसके बाद फिर उसमें से आप समझें कि यार मैं लोगों को सिखाऊं, अब लोगों को सिखाना शुरू कर दें, बल्कि ऑनलाइन सिखाना शुरू कर दें कि वे ब्लॉगर सीखने हैं मुझसे रब्ता करें। तो बात यह है कि कुछ करना हो ना तो करने के लिए हमारे पास बहुत से काम, वक्त जो है ना वो जाया ना करें, वक्त को बेहतर से बेहतर इस्तेमाल करें। ये जो फजूलियात का वक्त होता है ना, ये वक्त गुजर जाता है और इसकी लज्जत खत्म हो जाती है। जो हम मजे में वक्त गुजारते हैं ना उसकी लज्जत खत्म हो जाती है, लेकिन उसका नुकसान बाकी रह जाता है। फजूल वक्त गुजर गया, वो हमने टीवी पे गुजारा, वो हमने यूट्यूब पे गुजारा, वो हमने फजूलियात पढ़ने में या दोस्तों से गप्पे मारने में गुजारा, ये वक्त गुजर गया। लेकिन जो इसका नुकसान हुआ ना कि आप कुछ हासिल ना कर पाए, ये आप पे बाकी रह गया। जबकि जिसने वक्त अच्छे में गुजारा उसका भी वक्त गुजर गया लेकिन उसका फायदा बाकी रह गया। तो वक्त दोनों का गुजर गया, लेकिन एक पे नुकसान बाकी रह गया, एक पे फायदा बाकी रह गया। तो अभी जैसे इस वक्त हमारे पास जो है वो वक्त है, और बाहर निकलना जो है जरा कम है, लोग घरों में बैठे हैं, तो हमारे हमारी मसरूफियात काम में ना, शादियां ना कुछ और, सब तकरीबन ठप हुआ पड़ा है। तो भाई जब आपके पास वक्त है तो फिर इसको जिसको कहते हैं ना कि दबंग तरीके से इस्तेमाल कर, जिसको पढ़ने में, लिखने में, सीखने में, आगे बढ़ने में कोई भी चीजें मुंतखब कर ले। तो वो जो मैंने अर्ज किया ना कि 10 चीजें लिख ले, या मैं अपनी जिंदगी में ये 10 चीजें मुझे बड़े बड़ी फायदेमंद है, बड़ी फायदेमंद, अब उसमें सबसे ज्यादा फायदेमंद क्या, उसको ले ले और वो लिख के रख ले अपने सामने टेबल पे, किसी डायरी पे, कहीं भी लिख ले, उस पर नजर पड़ती रहे आप कि मुझे कुछ करना है, मुझे ये सीखना है, मुझे यहां तक पहुंचना है। जो भी आपका हदफ, जो भी आपका मकसद होगा वो आपकी नजरों के सामने होगा, तो वो आपके लाशऊर में उतर जाएगा, शऊर से लाशऊर में उतर जाएगा। اور پھر آپ کے لیے اس کا حصول مشکل نہیں. تو یہ چند ایک چیزیں ہیں کہ اگر آپ ان کو اپنی زندگی میں شامل کر لیں تو انشاءاللہ عزوجل یہ جو ہمارے ایام ہیں یہ ہماری زندگی کے کامیاب ترین ایام میں سے بن جائیں گے. اللہ تعالی ہمیں عمل کی توفیق عطا فرمائے. آمین. جاہ نبی الامین صلی اللہ علیہ وسلم.
میں مبلغ بنوں سلطوں کا خوب چرچا کروں سلطوں کا ہو کرم بحر خاک مدینہ.